नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन विधेयकमाथि भोलि संसदमा मतदान हुने, मतदानमा भाग लिन सत्तापक्ष र विपक्षीको व्हिप, राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने,
बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाका बिरामी बढ्दै, कपिलवस्तुमा एक बालकको ज्यान गयो,
नेपाल पत्रकार महासंघको 25औं महाधिवेशन काठमाडौँमा शुरू, महासंघलाई राजनीति गर्ने थलो बनाएको भन्दै पत्रकारहरू नै असन्तुष्ट।
कसको पत्रकार महासंघ बनाउने हो त? पत्रकारहरूकै बनाउने हो कि राजनीतिक दलको पत्रकार महासंघ बनाउने हो? मुख्य चुनौती छ होइन।
साउदी अरबले कतारको मुद्रा कारोबार नरोक्ने, कतारी मुद्रालाई साउदी मुद्रामा बदल्न कुनै रोक नलगाइएको भनाए,
र भूटान र बंगलादेश 15 वर्ष मुनिको साफ च्याम्पियनशिप फुटबलको सेमी फाइनलमा।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसएस मेडिकल कलेज भरतपुर चितवनमा बीएससी नर्सिङ, बीएन र बीपीएचमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसएस मेडिकल कलेज भरतपुर चितवन।
फोन 056-533-472, 533-577।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि भोलि मतदान हुने भएको छ। दलहरू बीचको लामो वाद विवादपछि सरकार थाँतिरहेको संविधान संशोधन प्रस्ताव अघि बढाउन तयार भएपछि भोलि मतदान हुन लागेको हो। संशोधनका लागि चाहिने दुई तिहाई बहुमत सत्ता पक्षसँग नभए पनि संशोधन निर्णयार्थ पेश गर्न लागि छ। दुवै पक्षले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन व्हिप पनि जारी गरेका छन्। प्रकाश ढकालको रिपोर्ट।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेश केन्द्रित दलको माग पूरा गर्न सरकारले भाषा, नागरिकता, राष्ट्रिय सभा र प्रदेशसभाको सीमांकन हेरफेर सम्बन्धी चारवटा विषयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। संशोधनको विपक्षमा एमाले शुरूदेखि नै उभिँदै आएको छ भने सत्ता पक्षीय दलहरू समर्थनमा छन्। संशोधनमाथिको दफावार छलफलमा भाग लिँदै सत्ता र विपक्षी सांसद बीच दोहोरिने चलेको छ। विपक्षी कित्तामा रहेका सांसदहरूले यसअघि झैं संशोधन देशको हितमा नभएको भन्दै फिर्ता लिन माग गरे। एमाले सांसद गुरूप्रसाद बोर्लाकोटीले सत्ता पक्षले सल्लाह नै नगरी हतार हतार संशोधन ल्याएकाले आफ्नो पार्टीको समर्थन नरहने बताउनुभयो।
निर्वाचन सम्पन्न गरिसके पछाडि गर्नुपर्छ भनेर सत्ता पक्षले ल्याउने, प्रतिपक्षसँग बसेर सल्लाह गर्ने, ल्याउने अनि मात्रै हामी जान सक्थ्यौं। तर यो हतार हतारमा यो संशोधन प्रस्ताव ल्याउनुको पछाडि के यो घाटा र नाफाको व्यापार हो? सरकारले जान्दा जान्दै यो संविधान संशोधन प्रस्ताव फेल हुन्छ भन्ने जान्दा जान्दै पनि किन यहाँ यो छलफलमा ल्याइएको छ?
संशोधन विधेयक पारित हुन अहिले संसदमा रहेको 592 दुई तिहाई अर्थात 395 सांसदको समर्थन चाहिन्छ। तर सत्ता पक्षीय दलहरूसँग त्यति संख्या नपुग्ने स्वयं उनीहरू नै स्वीकार्छन्। तर पनि राष्ट्रिय जनता पार्टी विधेयक पास वा फेल जे भए पनि असोज 2 गते हुने स्थानीय तहको चुनावमा भाग लिन तयार भएपछि सरकार संशोधन प्रस्ताव अघि बढाउन तयार भएको हो। यसअघि वैशाख 18 गते पनि सरकारले प्रस्तावलाई निर्णयार्थ पेश गर्न खोज्दा दुई तिहाई बहुमत नपुगेपछि पछि हटेको थियो। भोलि हुने मतदानमा सत्ता पक्षका 373 सांसदको समर्थन देखिन्छ। तर सत्ता पक्षका कतिपय सांसद काठमाडौँ र देश बाहिर रहेकाले त्यति संख्या पनि पुग्दैन। विपक्षी कित्तामा रहेका एमाले, राप्रपा, नेमकिपा, जनमोर्चा, माले लगायतका दलसँग 200 भन्दा बढी सांसद छन्। संविधान जारी हुँदा एमाले गरेको प्रतिबद्धता र पहिलो संशोधनमा सहयोग गरेकाले अहिले आफ्नो भूमिका नफेर्न सुझाव दिनुहुन्छ कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ।
भाषा आएको सिफारिसमा त्यो पनि अनुसूचीमा समावेश गर्दा त्यो राष्ट्रघात हुने, यो हामीले नै बनाएको संविधान होइन, अनि कहाँबाट राष्ट्रघात हुन्छ? राष्ट्रघात हामीले गरेका छौँ भने एमाले पनि गरेको छ, सबै पार्टीले गरेको छ भन्नु पर्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। हेटौडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संविधान संशोधन प्रस्तावले मधेसको समस्या समाधान गर्न नसक्ने र हिन्दू राष्ट्रबारे आफूहरूले राखेको संशोधन अघि नबढ़ाएको भन्दै संशोधन विधेयकको विपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु गम्भीर भूल भएको ठहर गर्दै राप्रपाले अहिलेको सरकारमा पनि सहभागी नहुने स्पष्ट पारेको छ।
एमाले नेताको घरमा मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको कामप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आज संसद बैठकको विशेष समयमा नेपाली कांग्रेसका नेता गगन थापाले वडा अध्यक्षको मिलेमतोमा नेताको घरमा मतदाता नामावली संकलन गरिएको दावी गर्नुभयो। यसले निर्वाचन आयोगको मूल्य मान्यता र औचित्यमाथि नै प्रश्न उठेको उहाँले बताउनुभयो। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष राजेन्द्र सापकोटाको संयोजनमा गएराति बुढा नीलकण्ठ नगरपालिकाका प्रमुख दीपक निरौलाको घरमा मतदाता नामावली संकलन गरेको भन्दै निर्वाचन अधिकृत आकृत खत्रीसहित 3 प्रहरीले पक्रेको थियो। हिजो 5 मतदाता नामावलीको समय सकिएको थियो। नेता थापाले मध्यरातमा नामावली संकलन गर्ने निर्वाचन अधिकृत र आफ्नै कार्यकर्ताको मात्रै मतदाता परिचय पत्र बनाउने एमाले नेतालाई कार्यवाही गर्न पनि माग गर्नुभएको छ। यस्तै आजको संसद बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुन लागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रूपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमि डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसित गम्भीर वार्ता गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
मन्त्री परिषद आज विस्तार भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सिफारिश भएका राज्यमन्त्री थपेर मन्त्री परिषद विस्तार गर्नुभएको हो। माओवादी केन्द्रबाट मोहम्मद जाकिर हुसेन महिला बालबालिका तथा समाज कल्याण मन्त्री, रामसिंह यादव स्वास्थ्य राज्यमन्त्री, श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री, शम्भुलाल श्रेष्ठ ऊर्जा राज्यमन्त्री, कर्णबहादुर विक आपूर्ति राज्यमन्त्री, छमबहादुर गुरूङ शहरी विकास, गोमा कुंवर पशुपंक्षी विकास र ओङदी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बन्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँहरूलाई शपथ गराउनुभयो। आज राज्यमन्त्री थपिएसँगै मन्त्री परिषद 31 सदस्यीय भएको छ।
नयाँ शक्ति पार्टी छाडेका रामचन्द्र झा, रामकुमार शर्मा सहितका केही नेता नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताले झा र शर्मालाई पार्टी प्रवेश गराएका हुन्। कुनै बेला एमालेका स्थापित नेता झा माओवादी हुँदै नयाँ शक्तिमा पुगेर फेरि अहिले माओवादीमा फर्किनु भएको हो। ब्रिजकिशोर यादव, कलामुद्दीन रायन, महेन्द्र केसी, पारसमणि लगायत पनि माओवादी केन्द्रमा फर्किएका छन्। यसअघि उनीहरू माओवादी केन्द्र छाडेर नयाँ शक्ति र नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए।
कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडा पखाला लागेका एक बालकको ज्यान गएको छ। महाराजगंज 7 सतभराका 8 वर्षका तारिक रैदासको झाडा पखालाले ज्यान गएको हो। झाडा पखालाले सतभरा र घगौड़ी गाउँका 50 भन्दा बढ़ी प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालका अनुसार दूषित पानी पिएको र अरू सरसफाई अभावले झाडा पखाला फैलिएको हो। झाडा पखालाबाट प्रभावित सामान्य अवस्थाका बिरामीलाई गाउँमै स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ भने जटिल बिरामीको बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ।
बाढ़ी पहिरो प्रभावित क्षेत्रका रक्त संचार केन्द्रमा रगतको अभाव हुन थालेको छ। रगतको अभाव भएकाले रक्तदान गर्न केन्द्रले रक्तदाता सबैलाई आह्वान पनि गरेको छ। बाढ़ी प्रभावित क्षेत्रका बासिन्दा धमाधम बिरामी हुन थालेको र ती ठाउँमा रक्तदान पनि नभएका कारण रगतको अभाव भएको हो।
गण्डक बाँध भत्काएपछि नवलपरासी सूरजपुराको 15 मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्र बन्द भएको छ। बाढ़ीका कारण डुबानमा परेको भन्दै सुस्ता गाउँपालिकाका बासिन्दाले भदौ 1 गते गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका थिए। स्थानीय बासिन्दाले गण्डक पश्चिमी नहरको बाँधमा क्षति पुर्याएपछि जलविद्युत केन्द्रमा पानी पठाउन नसकिएको हो। केन्द्रबाट विद्युत उत्पादन ठप्प हुँदा दैनिक 10 लाख रूपियाँ बराबरको क्षति बिहोर्नु परेको केन्द्रका प्रमुख सुरेश राउतले जानकारी दिनुभयो। उत्पादन बन्द भएपछि विद्युतको माग पूरा गर्न पनि समस्या भएको उहाँको भनाई छ। समस्या समाधानका लागि नेपाल भारत र बाढ़ी पीड़ितहरूको त्रिपक्षीय बैठक भए पनि सहमति नहुँदा नहर अझै 7 दिन बन्द राख्नुपर्ने भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एण्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 8 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी बल्ब
कति हतारमा, मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन विधेयकमाथि भोलि संसदमा मतदान हुने, माओवादीका तर्फबाट सरकारमा 8 राज्यमन्त्री थपिए, बाढ़ी प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी बढ़दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाल पत्रकार महासंघको 25औं महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाली देशमा लोकतन्त्र आउनुमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि पत्रकारको भूमिका महत्वपूर्ण भएको पनि बताउनुभयो। नेपाल विश्वमै सबैभन्दा धेरै मीडिया भएको देश भएको भन्दै प्रधानमन्त्री देउवाले यहाँको प्रेस जगतले पाएको स्वतन्त्रता विश्वमै उदाहरणीय भएको पनि दावी गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले पत्रकारको व्यावसायिक हित र सुरक्षाका लागि महासंघले सक्ने जति प्रयास गरेको बताउनुभयो। उहाँले आगामी दिनमा प्रेस स्वतन्त्रता र खोजी पत्रकारिताका लागि चुनौती रहेको भन्दै सबैले सहकार्य गरेर अगाडि जानुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पत्रकार भैरव रिसाल, विजय कुमार पाण्डे लगायत पत्रकारलाई सम्मान पनि गरिएको थियो।
काठमाडौँमा आजदेखि शुरू भएको नेपाल पत्रकार महासंघको महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष 2, महासचिव 1, सचिव 6 र कोषाध्यक्ष सहित 45 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। यसपटकदेखि दलित मधेसी सचिव पनि थपिएको छ। नयाँ नेतृत्वका लागि भोलि मतदान हुँदैछ। महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ। महाधिवेशनमा 1515 प्रतिनिधि सहभागी छन्। अरू क्षेत्रमा भएका गलत कुराको विरोध गर्ने पत्रकारहरूले नै आफ्नो छाता संगठनलाई विवादरहित बनाउन सकेका छैनन्। नयाँ नेतृत्व छान्दादेखि हरेक क्रियाकलापमा राजनीति हुने भन्दै महाधिवेशनमा आएका केही पत्रकार र प्रतिनिधिले आलोचना गरेका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
पत्रकार महासंघलाई नै कसको पत्रकार महासंघ बनाउने हो त, पत्रकारहरूकै बनाउने हो कि राजनीतिक दलको पत्रकार महासंघ बनाउने हो भन्ने नै मुख्य चुनौती छ होइन। र अर्को कुरा, पत्रकारहरू नै नेतृत्वमा आउँछन् कि अब बाहिरतिर सोर्स सोर्सका आधारमा टिकट ल्याएका मान्छे लिडरसिपमा आउँछन् भन्ने कुरा पनि अर्को इम्पोर्टेन्ट छ। यदि कुनै प्यानलबाट अथवा कुनै संगठनको सिफारिसमा पत्रकार महासंघमा गइयो भने उसैले नियन्त्रण गर्छ, उसैले निर्देशन दिन्छ, त्यहाँ पार्टीबाट परिचालित भएर नेतृत्व गर्ने कि आम भोटर्सका आधारमा नेतृत्व गर्ने भन्ने कुरा दुईटा कुरा छ।
गुल्मिकी, गगनशिला खड्का जस्ता धेरै पत्रकारलाई नेपाल पत्रकार महासंघमा भएको राजनीतिकरण पटक्कै चित्त बुझेको छैन। सबै पत्रकारको साझा चौतारी भनिने महासंघको नेतृत्वको लागि नै विभिन्न दलको छातामुनि बसेर चुनाव लड्ने परम्पराका कारण पत्रकार महासंघप्रति धेरैले आलोचना गर्दै आएका छन्। यो पटक पनि एमाले निकट प्रेस चौतारीले तीर्थ कोइराला र माओवादी तथा कांग्रेस निकट प्रेस युनियन र प्रेस सेन्टरले गोविन्द आचार्यको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिक दलको सिफारिशमा पत्रकार महासंघका विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूले नै आफ्नो कार्यकालमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिकतालाई महत्व दिने बताउँदा वीरेन्द्र ओली जस्ता धेरै पत्रकार अचम्ममा परेका छन्।
पत्रकारका नेताहरूले सरमजी पत्रकारको पक्षमा काम गर्छौ, सरमजी पत्रकारको हकितका लागि गर्छौ भन्छन्, तर मलाई कहिले पनि विश्वास लाग्दैन। यिनले भन्ने मात्रै हो, काम कहिले पनि गर्दैनन्। यो एउटा कुरा चाहिँ राम्रो हुन्छ, यो अधिवेशनमा के हुन्छ, देशभरिका पत्रकारहरूसँग फेसबुकमा, च्याटमा, इमेलमा कुराकानी भइरहेको हुन्छ, यहाँ आएर भेटघाट हुन्छ, नत्र भने यो पत्रकार महासंघको नेतृत्वले कहिल्यै पनि शरमजीवीको पक्षमा काम गरेको छैन, पत्रकारको पक्षमा काम गरेको छैन। जति उनले वचन दिएका छन् त्यो अनुसारको उनले काम गरेका छैनन्, यो कुरा सत्य हो।
दिन रात र भोक तिर्खा नभनी सत्य सूचना दिने पत्रकारलाई गाह्रो साह्रो पर्दा सहयोग गर्न र पत्रकारको हक हितका लागि आवाज उठाउन 2012 साल चैत 16 गते नेपाल पत्रकार महासंघको स्थापना भएको थियो। स्थापनाको केही समय त महासंघले पत्रकारको हितकै काम गर्यो, तर अहिले भने महासंघलाई राजनीतिक दलको भातृ संगठन जस्तो बनाइएको भनेर आलोचना हुँदै आएको छ। अन्य निकायमा भएका गलत कुरा खोतल्ने र संस्थाहरूमा हुने राजनीतिको चर्को विरोध गर्ने पत्रकारहरू नै यो पार्टी र त्यो पार्टी भन्दै ओल्लो र पल्लो खेमामा बाँडिएका छन्। पत्रकारहरूले गलत नै गरे पनि नेपाल पत्रकार महासंघले पार्टीहरूले जस्तै जोगाएर राख्ने परम्परा बढेको छ। विदेश भ्रमण, पुरस्कार वितरण, लाभका पदमा नियुक्ति जस्ता कुरामा पत्रकार महासंघमा दलका कोटा तोक्दा पनि छवि केही धुमिलिएको छ। यस्तै अन्य दल र संघ संस्थाका महाधिवेशनमा भएको भड्किलो प्रचारको विरोधमा समाचार लेख्ने पत्रकारले नै अहिले प्रज्ञा भवन वरपर झकी झकाउ पारेर राखेका तुल र ब्यानरले पनि पत्रकारको भनाई र गराईलाई गिज्याइरहेको छ। अब आउने नेतृत्वले पहिले भएका नराम्रा काम सुधार्नुपर्ने बताउनुहुन्छ सुनसरीका पत्रकार भैरव आङला।
अब आउने नयाँ समिति जुन चाहिँ पत्रकारिताको पेसा र मर्यादा र पत्रकारिताको नर्म्स र इथिक्स भित्र अब चाहिँ पत्रकारितालाई साँच्चै लान सक्नुपर्छ भन्ने त्यस्तो नेतृत्व चुनिनुपर्छ।
हुन त यस अघिका महाधिवेशनमा पनि मैले जितेमा यसो गर्छु र उसो गर्छु भन्ने धेरै प्रतिबद्धता आएका थिए, तर नेपाली पत्रकारितामा धेरै नै विकृति भित्रिसकेकोले अबको नेतृत्वले राजनीतिक रूपमा विभाजित नभइकन सबै श्रमजीवी पत्रकारको हक हित र महासंघभित्रको फोहोर मैला सफा गर्नै पर्छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। डाक्टर गोविन्द केसीले आफूसँग गरेको सहमति विपरीत सरकारले काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरी फेरि अनसन बस्ने चेतावनी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले कसैलाई थाहै नदी नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलेपछि डाक्टर केसीले आज विज्ञप्ति निकालेर फेरि अनसन बस्ने चेतावनी दिनुभएको हो। वहाँ 11 अनसन बसिरहेका बेला त्रिवीले सर्वोच्चको आदेश देखाउँदै नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो। संसदबाट चिकित्सक शिक्षा ऐन पारित नभई नयाँ मेडिकल कलेज नखोल्ने र सम्बन्धन पनि नदिने गरी आफूसँग भएको सहमतिलाई सरकारले लत्याएको डाक्टर केसीको दावी छ। साथै उहाँले त्रिभुवन विश्वविद्यालयले आईओएमको अधिकार फिर्ता गर्नुपर्ने र माथिमा कार्यदलको सुझाव अनुसार नै चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नुपर्ने माग पनि राख्नु भएको छ।
नेपाल बैंक लिमिटेडको 15 करोड़ रुपियाँ भन्दा बढी रकम हिरामिना गरेको आरोपमा पक्राउ परेका 11 जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज सार्वजनिक गरेको छ। उनीहरू भदौ 2 गते पक्राउ परेका थिए। उनीहरूमाथि नेपाल बैंक लिमिटेडको धरान शाखामा सुन कर्जा लिने दिने गरी कर्मचारीकै मिलेमतोमा 15 करोड़ 51,43,000 रुपियाँ घोटाला गरेको आरोप लागेको छ। प्रहरी ले धरान नगरपालिकाका ज्ञानेन्द्र पुर्कटी, धरानकै सञ्जित रसाइली, इटहरीका माधव रिसाल, धरानका सन्तोष रसाइली, सुनिल विक तथा सुनसरी प्रकाशपुरका लालबहादुर विकलाई पक्रेको थियो। यस्तै नेपाल बैंक लिमिटेडको धरान शाखाका तत्कालीन खचाञ्जी होमबहादुर भट्टराई, सहायक शाखा प्रबन्धक रामकिशोर मेहता र शंकर नेउपाने, धरान शाखामै कार्यरत सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई उच्च अदालत विराटनगरमा 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
कामका लागि भारतीय नाका हुँदै ओमन र दुबई लग्न लागेका 3 जना महिलाको उद्धार गरिएको छ। कामका लागि भन्दै राजीव श्रेष्ठ, हर्के राई र नवीन भन्ने व्यक्तिले भारतबाट आएका महेश कुमार गुप्ता र अनु खानलाई जिम्मा लगाएका नुवाकोटका 2 जना र मकवानपुरकी 1 महिलाको रूपन्देहीको बेलहिया नाकाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। महिलाको उद्धार गरिए पनि आरोपी भने पक्राउ परेका छैनन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको 3rd फ्लोर।
सिप सिकौ, आए आर्जन गरौ।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनु होला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचार, ललितपुर।
फोन नम्बर 01-5541-069, 98-57-021-01।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ। अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन ओसीआर नामक सफ्टवेयरको विकासले नेत्रहीनहरूले नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्नेछन्। नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर बालकृष्ण बल र निराजन पन्तले नेपालमा पहिलो पटक नेत्रहीनका लागि सफ्टवेयर विकास गर्नुभएको हो।
भोजपुरको हतुवागढी गाउँपालिकामा शिशु हत्याको आशंकामा विद्यालयका प्रिन्सिपल र शिक्षिकालाई प्रहरीले पक्रेको छ। दक्षिणी हतुवागढी गाउँपालिका 2 रहेको हतुवा इंग्लिस मिडियम बोर्डिङ स्कूलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै रमिता राईलाई शिशु हत्याको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ भएपछि लागत पनि 6.5 अर्ब रूपियाँ बढ़ने भएको छ। 465 MW क्षमताको दोलखाको लामा बगरमा निर्माण भइरहेको तामाकोशी जलविद्युत आयोजना भूकम्प, वर्षा र लामो छाँगो जिरी सड़कको स्तरोन्नतिका कारण निर्माणमा ढिलाइ हुने भएको हो। निर्माण काममा भएको ढिलाइ र डलरको भावमा आएको उतार चढ़ावले आयोजनाको लागत 6.5 अर्ब रूपियाँ बढ़ने समेत अनुमान गरिएको छ।
बहुमूल्य जड़ीबुटी यर्सा गुम्माको बढ़दो दोहनले जैविक विविधता लोप हुँदै गएको अनुसन्धानकर्ताहरूले बताएका छन्। युथ फर नेचर डोल्पाले गरेको अध्ययनमा यर्सा गुम्माको अव्यवस्थित संकलनले हिमाली जिल्लाका बासिन्दालाई आर्थिक लाभ भन्दा पर्यावरणमा दीर्घकालीन असर परेको पाइएको छ। यर्सा गुम्मा टिप्नका लागि धेरै व्यक्ति जाने हुँदा यसले जैविक विविधतामै ह्रास आइरहेको प्रकृतिको एकीकृत संरक्षण विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता सूरज उपाध्यायले बताउनुभयो।
सरकारले सत्यमोहन जोशीलाई पर्सी बाङ्मय शताब्दी पुरूष उपाधिबाट सम्मान गर्ने भएको छ। सरकारले 98 वर्षीय जोशीलाई गत वैशाख 21 गते मन्त्री परिषद बैठकबाट उपाधि दिने घोषणा गरेको थियो।
मेरो पनि भन्नु छ।
राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने भन्ने खबर उज्यालो अनलाइनमा पढेर लीला डाँगी फेसबुकमा प्रश्न गर्नुहुन्छ। संविधानमा नेपाली नागरिक लेखिएको छ, हिमाली पहाड़ी मधेसी लेखिएको छैन। राज्यबाट पाउने अधिकार सबैले बराबरी पाएका छन्।
एमाले नेताको घरमा राति मतदाता नामावली संकलन गरेको प्रति संसदमा आपत्ति भन्ने खबर पढेपछि धेरै जनाले प्रतिक्रिया दिनुभएको छ।
टंकराज फेसबुकमा लेख्नुहुन्छ, सरकारमा नभएको पार्टीले पनि यस्तो काम गर्ने हैसियत राख्छन् भने अब आफै बुझौ, सरकारमा हुनेले के गर्न भ्याउँछन् होला। बोलीमा होइन व्यवहारमा बदलौ हाम्रो देश, आफूलाई बदले देश आफै बदलिन्छ।
फेसबुकमै नगेन्द्र मदन भन्नुहुन्छ, पहिलो कुरा निर्वाचन ऐन अनुसार दोषी देखिएका दुवै जनालाई कारवाही गरियोस्। दोस्रो कुरा, जुन कर्मचारीले यस्तो गरेको छ जरिवाना सहित ती कर्मचारीलाई तुरुन्तै जागिरबाट बर्खास्त गर्न जरूरी देखिन्छ, ताकि भोलि कसैले पनि स्वार्थ र प्रलोभनमा परेर गलत काम गर्ने सोच नराखुन्।
सुर्खेतबाट खेमराज जोशीले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा भइरहेको राहत वितरणका बारेमा आफ्नो विचार हाम्रो आईभीआरमा रेकर्ड गराउनु भएको छ।
अहिले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा सरकारले चाहिँ राहत दिइरहेको छु भनिरहेको छ भने, अनि उता बाढ़ी पीड़ित हुनुहुन्छ उहाँहरूले चाहिँ पाइराखेको अवस्था छैन भन्नुभएको छ, यो बारेमा के रहेछ भनेर चाहिँ मैले सोध्न खोजिरहेको छु।
अनि राजु खनालको प्रतिक्रिया छ, दिन प्रतिदिन नेपाली चेलीको उद्धार भएको गराउँछ, तर उद्धार भएका चेली भन्दा उद्धार नभएका धेरै छन्। सम्बन्धित निकायको ध्यान कमै गएको जस्तो लागिरहेको छ हामी सबैलाई। यस्ता समस्या निर्मूल पार्ने उपाय कहिले आउँछ?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशको खबर। साउदी अरबले कतारको मुद्रा कारोबार नरोक्ने जनाएको छ। कतारसँग कूटनीतिक सम्बन्ध तोडे पनि कतारको मुद्रालाई साउदीको मुद्रा रियलमा बदल्न कुनै रोक नलगाइएको साउदीको केन्द्रीय बैंकले जनाएको छ। साउदीको केन्द्रीय बैंकका अनुसार कतारका नागरिकले लाइसेन्स प्राप्त बैंक तथा मनी एक्सचेन्जबाट कतारी मुद्रा रियलमा साट्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ। साउदीले यसअघि नै कतारका हज यात्रीलाई प्रवेशमा रोक नलगाउने घोषणा गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भूटान र बंगलादेश 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेका छन्। आजको खेलमा भूटानसित 6-0 पराजित भएपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। सेमी फाइनल पुगिसकेका भूटान र बंगलादेश बीच पर्सी खेल हुनेछ। प्रतियोगितामा भोलि नेपाल र मालदिप्सले खेल्नेछन्।
र पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले भारत सामु 217 रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको दाम्बुलामा भइरहेको खेलमा पहिला ब्याटिङ गरेको घरेलु टोलीले 43 ओभर 2 बलमा सबै 10 विकेट गुमाएर 216 रन मात्रै बनाएको हो। श्रीलंकाका लागि निरोशन बेलाले सर्वाधिक 64 रन बनाए। 217 रनको लक्ष्य पछ्याइरहेको भारतले गतिलो शुरूआत गरेको छ। उसले ताजा स्थितिमा 23.4 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 168 रन बनाएको छ। भारतका विराट कोहली 56 र शिखर धवन 106 रन बनाएर खेलिरहेका छन्। अब भारतलाई जितका लागि 49 रनको आवश्यकता छ। उसले 26.2 ओभरमा यो रन बनाउनु पर्नेछ र उसको 9 विकेट बाँकी छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन विधेयकमाथि भोलि संसदमा मतदान हुने, मतदानमा भाग लिन सत्ता पक्ष र विपक्षको व्हिप, राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने,
बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाका बिरामी बढ्दै कपिलवस्तुमा एक बालकको ज्यान गयो,
नेपाल पत्रकार महासंघको 25 महाधिवेशन काठमाण्डुमा शुरू, महासंघलाई राजनीति गर्ने थलो बनाएको भन्दै पत्रकारहरू नै असन्तुष्ट,
साउदी अरबले कतारको मुद्रा कारोबार नरोक्ने, कतारको मुद्रालाई साउदीको मुद्रा रियलमा बदल्न कुनै रोक नलगाएको भनाए।
र भुटान र बंगलादेश 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।